الحمد لله رب العالمين والصلاة والسلام على خير خلقه محمد وعلى آله وصحبه أجمعين ومن تبعهم بإحسان إلى يوم الدين أما بعد فقد قال الله تعالى في كلامه المجيد وما آتاكم الرسول فخذوه وما نهاكم عنه فانتهوا उपस्थित भएका साथी भाइहरू र हाम्रा दिदी बहिनीहरू म आजको यस शुभ अवसरमा तपाईँहरू समक्ष जस विषय बारे केही चर्चा गर्नेछु त्यो हो महिलाको शारीरिक श्रृङ्गार बारे निर्देशनहरू मलाई आशा छ कि यस विषयद्वारा तपाईँहरूलाई लाभ पुग्नेछ र म अल्लाहसित विन्ती गर्दछु कि अल्लाह हामी सबैलाई यसबाट लाभान्वित हुने सो अवसर प्रदान गरौँ मैले यस बैठकभन्दा अघि महिलाको दर्जा र यस्तै इस्लाम धर्मभन्दा पहिला महिलाको दर्जा के थियो यी सबै कुराहरूको बारेमा तपाईँहरू समक्ष चर्चा गरिसकेको छु अब महिलाको श्रृङ्गार बारे तपाईँहरू समक्ष केही राख्ने प्रयासमा छु महिलासित यो अनुरोध गरिन्छ कि त्यो ती कार्यहरूलाई गरोस् जुन प्राकृतिक कार्यहरूमा आउँछन् र जुन त्यसलाई सुहाउँछ जसरी नङ काट्नु किनकि नङ काट्नु सुन्नत हो र यस कुरामा समस्त विद्धहरूको एकमत छ र यसको प्राकृतिक कार्य हुने कुरा हदिसहरूबाट प्रमाणित छ र यसबाट अर्को लाभ यो पनि छ कि यसद्वारा ती अस्वच्छता र गन्दगीबाट स्वच्छता प्राप्त हुन्छ जुन नङ्ग मुनि हुन्छ र यदि यो लामो भइहाल्छ भने हेर्नुमा नराम्रो लाग्छ र जनावरहरूको अनुरूपता पनि हुन्छ तर केही मुसलमान महिलाहरू काफिर महिलाहरूलाई हेरेर आफ्नो नङलाई लामो गराउँछिन् जुन कि सुन्नत विरुद्ध कार्य हुनुको साथै गैर मुस्लिमहरूको अनुरूपता अख्तियार गर्नु पनि हो र महिलाको लागि यो पनि सुन्नत हो कि त्यो आफ्नो काखाको बाल र गुप्ताङका बालहरूलाई कुनै तरिकाले वा कुनै वस्तुले सफा र स्वच्छ गरोस् जसरी हेयर रिमुभर स्प्रे क्रिम आदिद्वारा ताकि त्यस हदिसलाई कार्यान्वयन गरियोस् जसमा यस्तो गर्ने आदेश छ र दोस्रो कुरो के छ भने यसद्वारा त्यसको सुन्दरता र आकर्षण दोब्बर भइहाल्छ र उचित यो छ कि महिला यो कार्य सप्ताहमा एक पटक अवश्य गरोस् र यो अति जरुरी छ कि 40 दिनभन्दा बढी यसलाई नछाडोस् महिलाको कपाल र भौँको रौँको बारेमा विद्धहरूको भनाइ छ क महिलालाई यो जानकारी गराइयोस् कि त्यो आफ्नो कपाललाई बढाओस् र बिना कुनै वैधानिक कारण आफ्नो कपाललाई नखौराओस् किनकि महिलाको लागि कपाल खौराउनु हराम छ सऊदीका मुफ्ती शेख मोहम्मद बिन इब्राहिम आल शेखको भनाइ छ कि महिलालाई कपाल खौराउनु हराम छ जस्तो कि इमाम नेसईले आफ्नो सुननमा र बजारले आफ्नो मुस्नदमा उस्मानको माध्यमले वर्णन गरेका छन् र इब्ने जरीरले इकरमाको माध्यमले वर्णन गरेका छन् र यिनी सबैको भनाइ छ कि रसूल सल्लल्लाहु अलैहि वसल्लमले महिलालाई टाउको खौराउनुबाट मनाही गरेका छन् नह रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अन तहलिक अल मरअ तुरासहा तिर्मिजी हदीस नंबर 914, निसाई हदीस नंबर 549। तजस्कुरा बाटा रसूल सल्लल्लाहु अलैहि वसल्लम रोकनु भाई को छा त्यो हराम भई हल छा। यदि कुने अर्को हदीस त्यसको विरोधमा न आओस् जुन त्यसलाई जायज गरोस्। रामुल्ला अली कारी मिशकात को व्याख्यान मिरकात मा भन्छन् रसूल सल्लल्लाहु अलैहि वसल्लम को यो कथन अंतहलिकुल मर अतुरा सहा यस कारण भन्नु भयो किनकि कपाल को जुड़ा र लट महिला को लागी उस्तै सुंदरता र शरीर को अटूट अंग हो जसरी पुरुष हरू को लागी दाढ़ी। मजमू फतावा शेख मोहम्मद बिन इब्राहिम भाग 2 पेज नंबर 49। रहे कुरो महिला को कपाल काटनु को त यदि त्यसको आवश्यकता छ भने त्यसलाई काट्नु मा कुनै आपत्ति छैन। जसरी कपाल धेरै लामो भइसकेको होस् जस कारण त्यसलाई अप्ठ्यारो होस् वा लामो हुने कारणले त्यसलाई सवार्नु मा कष्ट होस् आदि, जस्तो कि रसूल सल्लल्लाहु अलैहि वसल्लम को स्वर्गवास पश्चात वहाँ की स्वास्नीहरू कपाललाई काट्दथिन किनकि तिनीहरूलाई उहाँ सल्लल्लाहु अलैहि वसल्लम को निधन पश्चात सिंगार को आवश्यकता बाकी रहेको थिएन। तर यदि कपाल काट्नु को उद्देश्य काफिर महिला को अनुरूपता अख्तियार गर्नु होस् भने यस्तो गर्नु जायज छैन वा त्यसद्वारा पुरुषहरू को अनुरूपता अख्तियार गर्नु होस् भने यस्तो गर्नु पनि जायज छैन किनकि काफिर महिला र पुरुष को अनुरूपता अख्तियार गर्नु हराम छ। र यदि कपाल काट्नु को उद्देश्य सिंगार गर्नु होस् त सही कथन अनुसार यो पनि जायज छैन। तर मेरो दृष्टिमा आफ्नो स्वामी को लागि सिंगार को नियतले कपाल काट्नु महिला को लागि जायज छ, जबकि यस्तो न काटोस् कि त्यो काफिर महिला अथवा पुरुषहरू को अनुरूपता को सीमा सम्म पुगोस्। रायो नै वर्तमान का अधिकांश विद्धहरू को भनाई छ। हेर्नुस इस्लाम वेब फतवा नंबर 6222 र फतवा नूरुन अलद्दर प्रश्न नंबर 1192 13248 13744 र फतवा शेख इब्ने बाज र मोहम्मद सालेह अल मुंजिद को उत्तर इस्लाम सवाल जवाब में प्रश्न नंबर 13,139,414 रफतवा शेख मोहम्मद बिन सालेह अल उसैमीन कैसेट नंबर 336 पार्ट बी। फैसले था भयो कि अपनो स्वामी को लागी अपनो लोगने को लागी कपाल काटनू अर्थात सिंगा अपने आफ्नो लोगने लाई आकर्षण गर्नु को लागि कपाल काट्नु महिला को लागि जायज छ। शेख मोहम्मद अल अमीन अशनकीती को इजवाउल बयान मा भनाई छ कि वर्तमान मा अधिकांश देशहरू मा जुन महिलाहरू मा कपाल लाई अति सानो गर्ने चलन चली सके को छ त्यो अंग्रेज अर्थात पश्चिमी चलन हो जुन की मुसलमान महिला र अरबी महिलाहरू को चलन विरुद्ध छ। तयो त्यो कार्य हो जिस बारे में महिलाहरू आफ्नो चाल चलन बानी बेहोरा र धर्म को बारे में परीक्षा में पढ़ी सकेका छन् र यो उनीहरू को लागि विनाशक सिद्ध भइरहेको छ। अनि उहाँले यस हदीस को जवाब पनि दिएका छन् जसमा यो वर्णित छ कि ان ازواج النبي صلى الله عليه وسلم ياخذنا من رؤوسهن حتى تكون كالوفره अर्थात रसूल सल्लल्लाहु अलैहि वसल्लम की स्वास्नी हरु आफ्नो कपाल लाई काटथिन यहाँ सम्म कि त्यो कान्हा सम्म पुगी हाल थियो। मुस्लिम हदीस नंबर 320। तयस हदीस को जवाब वहां यसरी दिन्छन् कि रसूल सल्लल्लाहु अलैहि वसल्लम की स्वास्नी हरुले यति सानो कपाल त्यस समय गरेका थिइन जब रसूल सल्लल्लाहु अलैहि वसल्लम को स्वर्गवास भइसकेको थियो। तर उहाँ सल्लल्लाहु अलैहि वसल्लम को जीवन काल मा उनीहरू सिंगार गर्दैनथिन गर्थिन र उनीहरू को सर्वोत्कृष्ट सिंगार उनीहरू को कपाल हुन्थ्यो। तर उहाँ सल्लल्लाहु अलैहि वसल्लमको स्वर्गवास पश्चात उनीहरूको लागि विशेष हुकुम छ जसमा विश्वको कुनै अरू महिला सहभागी हुन सक्दैन र यसको कारण यो हो कि उनीहरू उहाँ सल्लल्लाहु अलैहि वसल्लमको स्वर्गवास पश्चात विवाह गर्न सक्दैनथिन् त यो यस्तो कारण हो जसको साथ हवसको कुनै लोभ हुन सक्दैन यसर्थ उनीहरू त्यस शोक मनाउने महिला झैं भइहालेका थिइन् जसलाई यो कारण मृत्यु नहुन्जेलको लागि बाध्य गरिदिएको होस् जस्तो कि अल्लाहको फरमान छ जसको अर्थ हो तिमीहरूको निम्ति यो कुरा वैध छैन कि तिमी अल्लाहका रसुललाई दुःख पुर्याऊ र नै यो वैध छ कि उहाँ सल्लल्लाहु अलैहि वसल्लम पश्चात कहिल्यै उनका पत्नीहरूसित विवाह गर याद राख निश्चय नै अल्लाहको दृष्टिमा यो गम्भीर अपराध हो सुरतुल अहजाब श्लोक नम्बर 53 त पुरुषहरूबाट पूर्णतया वञ्चित हुनुले पनि कदाचित यस्ता सिङ्गारका कुराहरूलाई पनि हलाल र ग्राह्य गरिदिन्छ जुन त्यस बाहेक युवतीहरूको लागि जायज हुँदैन इज्वाउल बयान भाग 5 पेज नम्बर 598-601 त महिलामाथि यो अनिवार्य छ कि आफ्नो कपालको सुरक्षा गरोस् र त्यसको राम्ररी हेरचाह गरोस् र त्यसलाई चोटी बनाएर सिङ्गार गरोस् तर यो जायज छैन कि चोटी टाउको एउटै ठाउँमा कपाल जम्मा गरेर बनाओस् वा टाउको पछाडि मस्तिष्क भएको ठाउँमा पूर्ण कपाललाई जम्मा गरेर जुडा बनाओस् किनकि शेखुल इस्लाम इब्ने तैमिया मजमू फतावाको भाग 22 पेज नम्बर 145 भन्छन् जस्तो कि केही बेसियाहरू आफ्नो कपाललाई मात्र एक चोटी गरेर टाउको पछाडिको भागमा काँधाको बिचो बिच झुन्ड्याउँछिन् र शेख मोहम्मद बिन इब्राहिम सऊदी अरबियाको मुफ्ती भन्छन् वर्तमानमा जुन केही मुस्लिम महिलाहरू टाउको बगलमा माग बनाएर समस्त कपाललाई टाउको पछिको भागमा एक चोटी बनाएर राख्छिन् वा टाउको माथि नै राख्छिन् जस्तो कि अङ्ग्रेज महिलाहरू गर्छिन् त यस्तो गर्नु जायज छैन किनकि यो काफिर महिलाको अनुरूपता अख्तियार गर्नु हो र हजरत अबु हुरैराको एउटा लामो हदिसमा वर्णित छ कि रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो सिन्फाने मिन अहलिन नारी लम अराहुमा कौमुम माहुम सियातुन का अदना बिल बकर यदरबून बिहन नास वनिसा उनका सियात आरियात माइलात ममीलात रुउसहुन का असनमतिल बख्तिल माइला بخت المائلة لا يدخلن الجنة ولا يجدن ريحها وإن ريحها ليوجد من مصيرة كذا وكذا अर्थात दुई प्रकारका नर्कवासीहरूलाई अहिले सम्म मैले हेरेको छैन एउटा यस्तो जाति जसको पास गाईको पुच्छर झैं कोर्रा हुन्छ जसद्वारा उनीहरू मान्छेलाई हान्ने छन् र अर्को जुन लुगा लगाए पनि निवस्त्र हुने सरह हुन्छन् अर्थात यस्तो पातलो र चुस्त एवं संकुचित लुगा लगाएका हुन्छन् कि नग्न अवस्था झैं हुन्छन् र जुन अश्लीलता र निर्लज्जता तरफ स्वयं आकर्षित हुन्छन् र अरूलाई पनि आकर्षित गर्छिन् र उनीहरूको टाउको कपालको चोटी उटनीको कोहान जस्तो ढल्केको हुन्छ त यिनी न त स्वर्गमा प्रवेश पाउने छन् न त त्यसको सुगन्ध नै पाउने छन् जबकि त्यसको सुगन्ध यति यति दूरी जतिको अवधिबाट पाइन्छ मुस्लिम हदिस नम्बर 2128 अहमद भाग 2 हदिस 440 मालिक अलजामे हदीस नम्बर 1694 र केही विद्वानहरूले हदीसको शब्द माइलात मुमिलातको व्याख्या यसरी गरेका छन् कि उनीहरू वेश्याहरूको रेजा कङ्घाद्वारा कपाल कोर्छिन् जुन अङ्ग्रेज महिलाहरूको पनि कङ्घा हो त जुन मुसलमान महिलाहरू यस्तो गर्छिन् ती समस्त यस अन्तर्गत आउँछिन् रजस्वी मुसलमान महिलालाई अकारण कपाल खौराउनु बाट रोकिन्छ, उस्तै अकारण कपाल काट्नु बाट पनि रोकिन्छ र यस्तै अर्कोको केश लगाउनु बाट पनि रोकिन्छ जसलाई वर्तमानमा महिलाहरू बजारबाट किनेर लगाउँछिन्। जस्तो कि बुखारी र मुस्लिमको हदिसमा छ, लान रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अलवासिला वल मुस्तौसिला, अर्थात कपाललाई जोड्ने वाली र जोडाउने वाली दुवैमाथि रसूल सल्लल्लाहु अलैहि वसल्लम ने धिक्कार पठाएका छन्। बुखारी हदीस नंबर 5593, मुस्लिम हदीस नंबर 2124, तिर्मिजी हदीस नंबर 1759, नेसाई हदीस नंबर 5095, अबू दाऊद हदीस नंबर 4168, इब्ने माजा हदीस नंबर 1987, अहमद भाग 2 हदीस 21। र हदीस को शब्द वासेला को अर्थ हो त्यो महिला जुन अरु को केश लाई आफ्नो केश सीता गाछे, र मुस्तौसिला को अर्थ हो त्यो महिला जुन यस कार्यलाई गर्छे वा यसमा सहायता गर्छे, जसरी ब्युटी पार्लर हरूमा कार्यरत महिलाहरू, किनकि यस्तो गरेर अरूलाई धोका दिइन्छ र आजको युगमा जुन विग लगाइन्छ त्यो पनि लगाउनु हराम छ। र बुखारी मुस्लिमको एउटा हदिसमा छ कि जब हजरत मुआविया मदीना प्रस्थान गरे तब विवाहको प्रस्तावना खितबा दिए अनि बनावटी केश हेरेर भने तिमीहरूको महिलाहरूलाई के भएको छ कि उनी आफ्नो टाउकोमा यस्तो केश लगाउँछिन्, मैले रसूल सल्लल्लाहु अलैहि वसल्लमलाई भन्दै सुनेको छु, मा मिन इम्रातिन तजअल फी रअसिहा शअरन मिन शअरि गैरिहिमा इल्ला काना ज़ूरा, अर्थात जुन महिलाले पनि आफ्नो केश बाहेक कसै अरूको केश लगाउँछ त त्यसको यो कार्य पाप मध्येको हो। बुखारी हदीस नम्बर 3299, नेसाई हदीस नम्बर 5093, अहमद भाग 4 हदीस 101। राविक को अर्थ हो त्यो केश जसलाई मान्छेहरू अरूलाई धोका दिनुको लागि प्रयोग गर्छन्। खा महिलालाई त्यसको भौको बाल रौँलाई सफा गर्नु, सेव गर्नु वा त्यसमध्ये केहीलाई उखेल्नु जायज छैन, न त त्यसलाई काट्नु वा पूर्णतया सफा गर्नु नै जायज छ, न त हेयर रिमुवर आदिद्वारा नै त्यसलाई सफा गर्नु जायज छ, किनकि यसैलाई रसूल सल्लल्लाहु अलैहि वसल्लमले नम्सको शब्दले नामाङ्कित गरेर यस्तो गर्ने महिलाहरूलाई धिक्कारेका छन्। रसूल सल्लल्लाहु अलैहि वसल्लमको एउटा हदिसमा वर्णन छ, लअन नबी सल्लल्लाहु अलैहि वसल्लम अन्नामिसा वल मुतरम्मिसा, नबी सल्लल्लाहु अलैहि वसल्लमले बहुका रौँहरूलाई सफा गराउने महिला र गर्ने महिला दुवैमाथि धिक्कार पठाएका छन्। नेसाई हदीस नम्बर 5101, ता नामेसा त्यस महिलालाई भन्छन् जुन आफ्नो भौका समस्त रौँहरूलाई वा केही रौँहरूलाई सिङ्गारको लागि सफा गरोस्, र मुतनमेसा त्यस महिलालाई भन्छन् जुन महिला यस कार्यलाई गरोस् जसरी ब्युटी पार्लरमा कार्यरत महिलाहरू, र यो कार्य अल्लाहको प्रकृतिमा बिगार र खेलवाड गर्नुको हुकुम आउँछ, जसको बारेमा शैतानले यो प्रतिज्ञा गरेको थियो कि त्यो आदमको सन्ततिबाट यो कार्य अवश्य गराउनेछ, सन्ततिद्वारा यो कार्य अवश्य गराउनेछ, जस्तो कि अल्लाहको फरमान छ, वल आमुरन्नहुम फलियुगैरुन खलकल्ला, अर्थात र भन्ने गर्दछु कि अल्लाहबाट रचना गरिएको रूपलाई बिगार्ने गर, सुरतुन निसा श्लोक नम्बर 119। र सही बुखारीमा इब्ने मसूदद्वारा वर्णित छ कि रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो, लअनल्लाहु अलवाशिमात वल मुस्तौशिमात वल नामिसात वल मुतनमिसात वल मुतफल्लिजात लिलहुस्नि अल मुगैरात खलकिल्लाह अज़्ज़ा वजल, अल्लाह को धिक्कार छ गोदना गोदाउनेहरूमाथि र गोदना गोद्नेहरूमाथि र भौँको रौ खोल्ने उखेल्ने वालीमाथि र भौँको रौ उखेलवाने उखेलवाउने वालीमाथि र सुन्दरताको लागि दाँतहरूलाई फराकिलो गराउनेहरूमाथि र फराकिलो गर्नेहरूमाथि जुन कि अल्लाहको सृष्टि र रूपलाई परिवर्तित गर्न खोज्दछन्। बुखारी हदीस नम्बर 5587, मुस्लिम हदीस नम्बर 2125। अनि उहाँले भन्नुभयो के म त्यसलाई अभिशप्त नगरूं जसलाई रसूल सल्लल्लाहु अलैहि वसल्लमले अभिशप्त गरेका छन् र यो अल्लाहको किताब अर्थात कुरानमा पनि वर्णित छ वमा आताकुम रसूल फखदूहु वमा नहाकुम अन्हु फन्तहु जे जति कुरा तिमीलाई पैगम्बर अर्थात सन्देशटाले दिन्छन् त्यौली हाल र जुन कुरोबाट मनाही गर्छन् त्यसबाट रोकी हाल सुरतुल हश्र श्लोक नम्बर 7 यसलाई इब्ने कसीरले आफ्नो तफसीरको भाग 2 पेज नम्बर 359 मा वर्णन गरेका छन् दारुल उन्द्रुसबाट प्रकाशित भएको संकलनमा त यस घृणित कार्यद्वारा कतिपय महिलाहरू परीक्षामा परेका छिन् र यो ठुलो पापहरू मध्येको हो र अझ वर्तमानमा भौको रौलाई उखेल्नु दिनहुँको कार्य भइसकेको छ यसर्थ यदि यस्तो हराम कार्यको आदेश त्यसको लोग्ने पनि दियोस् भने त्यसको यस आदेशको पालना गर्नु जायज छैन किनकि यो पापको कार्य हो मुस्लिम महिलाको लागि यो पनि हराम छ कि त्यो आफ्नो दाँतहरूलाई सुन्दरताको लागि फराकिलो गराओस् अर्थात् मसिनद्वारा वा अरू कुनै तरिकाले त्यसलाई घिसाएर दाँतहरूको बीचमा अलिकति दूरी गराइयोस् ताकि हेर्नेहरूको लागि दाँत सुन्दर प्रतीत होस् तर यदि दाँतमा कुनै रोग वा कष्ट छ वा त्यसमा कुनै नराम्रो तथ्य छ भने त्यसलाई मसिन आदिले शुद्ध पार्नुमा कुनै आपत्ति छैन किनकि यस्तो गर्नु चिकित्सा अन्तर्गत आउँछ र नराम्रो कुरालाई राम्रो र शुद्ध पार्नुको सीमा अन्तर्गत आउँछ तर शर्त यो छ कि यो कार्य महिला चिकित्सकद्वारा गराइयोस् जुन यसको विशेषज्ञ होस् र महिलालाई गोदना गोदाउनु पनि हराम छ किनकि गोदना गोद्ने महिला र गोदाउने महिला दुवैलाई रसूल सल्लल्लाहु अलैहि वसल्लमले धिक्कृत गरेका छन् र गोदनाको अर्थ हो सियो आदिद्वारा हात अनुहार आदिमा गोदियोस् अनि त्यसमाथि काजल आदि लगाइयोस् र वर्तमान कालमा यस कार्यलाई मसिनद्वारा गरिन्छ यसर्थ गोदना गोदाउनु टेटु बनाउनु ठुलो पापहरू मध्येको हो किनकि यस्तो गर्ने मानिसहरूलाई रसूल सल्लल्लाहु अलैहि वसल्लमले धिक्कारेका छन् र जुन कार्यमाथि धिक्कारिएको होस् त्यो महापाप मध्येको हुन्छ महिलाले कपालमा खेजाब लगाउनु र केशलाई रंग्नुको हुकुम र महिलाले सुनको प्रयोग गर्ने हुकुम खेजाब इमाम नौवी रहमहुल्लाह मजमूको भाग 1 पेज 324 मा भन्छन् विवाहित महिलाको लागि हात र पाइलामा मेहदी लगाउनु मुस्तहब उत्तम कार्य हो किनकि थुप्रै हदीसहरू यसमाथि प्रमाणीकरण गर्दछन् र उहाँको संकेत यस हदीस तरफ छ जसलाई इमाम अबू दाऊदले वर्णन गरेका छन् जसको अर्थ हो एउटी महिलाले हजरत आयशा रजियल्लाहु अन्हा सित प्रश्न गरी कि मेहदी लगाउनुको के हुकुम छ त हजरत आयशाले भन्नुभयो यसलाई लगाउनुमा कुनै आपत्ति छैन तर म यसलाई मन पराउँदैन किनकि मेरो प्रियतम सन्देशटा त्यसको गन्धलाई मन पराउँदैन थिए أن امرأة سألت عائشة رضي الله تعالى عنها عن خضاب الحناء فقالت لا بأس به ولكني أكرهه كان حبيبي رسول الله صلى الله عليه وسلم يكره ريحه نسائي حديث نمبر 5090 أبو داود حديث نمبر 4164 أحمد بھاگ 6 حديث 11 را نسائي ما حضرت عائشة باتي وردی چھا کی पर्दाको पछाडिबाट एउटी महिलाले रसूल सल्लल्लाहु अलैहि वसल्लम तरफ एउटा किताब बढाइन् त रसूल सल्लल्लाहु अलैहि वसल्लमले आफ्नो हातलाई रोकेर भने यो पुरुषको हात हो वा महिलाको त त्यसले भनी होइन बरु महिलाको हात हो त रसूल सल्लल्लाहु अलैहि वसल्लमले भने यदि तिमी महिला हुन्थ्यौ भने आफ्नो नङको रङ मेहदीद्वारा परिवर्तित गरेकी हुन्थ्यौ निसाई हदिस नम्बर 5089 अबू दाऊद हदीस नंबर 4166 अहमद भाग 6 पेज 262 तरह मेहंदी लाई यस्तो प्रयोग नगरियोस कि त्यो नंग माथी जमोस जसले गर्दा त्यो पवित्रता ग्रहण गर्न न सकोस रहो कुरो महिलाले आफ्नो कपाललाई रंगनुको कुरो त यदि कपाल सेतो भइसकेको छ भने कालो बाहेक अरु कुनै रंगले रंगनु जायज छ किनकि हदीसहरूमा कालो रंगले रंगनुबाट रोकिएको छ। इमाम नववी रियाजुस सालिहीन को पेज नंबर 626 को अध्याय पुरुष र महिलालाई कालो मेहन्दीले कपाल रंगनु को मनाही अंतर्गत र मजमू को भाग एक पेज 324 में पनि यस्तै उद्गार व्यक्त गर्नु हुन्छ कि कालो रंगले कपाल लाई रंगनु को मनाही में पुरुष र महिला दुबई बीच कुनै भिन्नता छैन र यो नै हाम्रो दृष्टिकोण हो। र रह्यो कुरो कालो कपाल लाई कुनै अरु रंग में रंगनु को त मेरो दृष्टिमा यो पनि जायज छैन किनकि कालो रंग कपाल को सुंदरता हो नराम्रो कुरो होइन यसर्थ त्यसलाई कुनै अरु रंगमा रंगनु को आवश्यकता छैन। र अर्को कुरो के छ भने कुनै अरु रंगमा रंगनुले काफिरहरूको अनुरूपताको बोध हुन्छ। यस्तै रीति रिवाज र समाजको चलन बमोजिम महिलाको लागि सुनको आभूषण लगाउनु जायज छ र यस कुरामा समस्त विद्वानहरूको एकमत पनि छ। तर महिलाको लागि यो जायज छैन कि आफ्नो मुहरिम रिश्तेदार बाहेक कुनै अरू पुरुष समक्ष आफ्नो सिंगार आभूषण सिंगार गरेको आभूषण को प्रदर्शन गरोस्। बरु त्यसमाथि यो आवश्यक छ कि यस्ता खालका मानिसहरूबाट आफ्नो आभूषणलाई र सिंगारलाई लुकाओस् र विशेष गरी जब त्यो घरबाट बाहिर निस्कोस् वा यस्तो ठाउँमा होस् जहाँ गैर मुहरिमहरूको दृष्टि पर्ने खतरा होस् किनकि यो बिगार र विद्रोहको कारण बन्दछ। र महिलालाई यस कुराबाट पनि रोकिएको छ कि पाइलामा लगाइएको आभूषण पाजेब पायल आदिलाई बजारेर हिँडोस् ताकि आफ्नो लुकेको आभूषणको आवाज अरूलाई सुनाओस्। त जब आभूषणको आवाज सुनाउनुबाट रोकिएको छ त आफै विचार गर्नुहोस् कि आभूषणलाई जाहेर गर्नुको हुकुम के हुन्छ। जस्तो कि अल्लाहको फरमान छ वला यदरिबन बिअर्जुलिहिन्न लियुअलम मा युख्फीन मिन ज़ीनतिहिन्न र आफ्ना खुट्टाहरू भुइँमा बजारेर नहिँडुन् कि उनीहरूको लुकेको सिंगार थाहा पाइयोस्। सुरतुन नूर श्लोक नम्बर 31। त यो सानो वक्तव्यबाट हामीलाई यो थाहा भयो कि महिलाहरूको लागि ती समस्त कार्यहरू वर्जित छन् जसलाई गैर मुस्लिम महिलाहरू अथवा पुरुषहरू गर्छन्। यस्तै गोदना गोदाउनु बाल लाई कपाल लाई खौराउनु वा धेरै सानो गराउनु हराम छ। यस्तै दाँतहरूमा दाँतहरूलाई फराकिलो गराउनु त्यसलाई घिसाउनु आदि सबै हराम छ। यस्तै भौँको रौँलाई उखेल्नु वा त्यसलाई सफा गर्नु यो पनि हराम छ। यसले गर्दा हाम्रो दिदी बहिनीहरूसित यो अनुरोध छ कि उनीहरू यस विषयमा सतर्कता अपनाउन् र ती कार्यहरू नगरून् जुन अल्लाह र अल्लाहका रसुलले हराम र वर्जित गरेका छन्। म अब यतिमा नै आफ्नो यस कुरालाई यस विषयलाई टुङ्ग्याउँछु र अघिको बैठकहरूमा महिलाको बारेमा केही अरू विशेष विषयहरूलाई लिएर उपस्थित हुनेछु। तबसम्मको लागि तपाईँ सबैबाट आज्ञा चाहन्छु साथै अल्लाहसित अनुरोध छ कि अल्लाह हामी सबैलाई सत्कर्म गर्ने सुअवसर प्रदान गरून् र समस्त प्रकारका कुकर्महरूबाट हामीहरूलाई जोगाएर स्वर्ग प्रदान गरून्। आमिन। واخر الدعوانا ان الحمد لله رب العالمين.